नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सरोकारवाला व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, पछिल्लो समय कर्जा प्रवाह सुस्त हुँदा बैंकहरूमा अधिक तरलता रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूसँग तरलता बढ़दै गएपछि राष्ट्र बैंकले निरन्तर रकम तान्ने काम पनि गरिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले अपेक्षित रूपमा कर्जा प्रवाह गर्न नसक्दा लगानी योग्य रकम अर्थात अधिक तरलताको अवस्था सिर्जना भएको हो। कर्जाको ब्याजदर पनि एकल अंकमा झरेको, वर्ष दिन भन्दा बढ़ी समय भइसक्दा पनि अपेक्षित रूपमा कर्जा प्रवाहले लय समात्न सकेको छैन। कर्जा प्रवाहमा समस्या हुँदा विभिन्न किसिमका वित्तीय जोखिम सिर्जना हुने अवस्था समेत रहने गरेको छ। आजको अन्तरसंवादमा हामी समग्र बैंक तथा वित्तीय क्षेत्रको विषयमा केन्द्रित भएर बैंकर संघका अध्यक्ष सुनिल केसीसँग कुराकानी गर्दैछौ। अध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद, नमस्कार।
अहिले बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम थुप्रिए पनि तदनुरूप कर्जा प्रवाह हुन नसकेको र यसले बैंकिङ प्रणालीमा समस्या थपिरहेको चर्चा पनि भइरहेको छ। यथार्थमा बैंक तथा वित्तीय संस्थाहरूको हालको अवस्था कस्तो छ?
यहाँले भन्नुभयो जस्तै अहिले चाहिँ समग्र रूपमा हेर्ने हो भने बैंकिङ क्षेत्रमा अलिकति अधिक तरलताको अवस्था सिर्जना भएको छ। आजको दिनमा हेर्ने हो भने करिब करिब 6,600 अरब भन्दा बढीको निक्षेप हामीले संकलन गरेका छौँ र त्यति 6,600 अरबको निक्षेप संकलन गरिरहँदाखेरि हाम्रो अहिले कर्जाको स्थिति भने सम्पूर्ण ब्याङ्किङ सिस्टमको हेर्ने हो भने 5,326 अरबको हाराहारीमा छ। जसको मतलब चाहिँ करिब करिब हामीसँग 650 अरब भन्दा पनि बढीको लगानी योग्य रकम थुप्रिएको छ, जुन चाहिँ पछिल्लो समय एउटा ओभरअल अर्थतन्त्रको जुन एउटा किसिमको स्लो डाउन भइरहेछ, अलिकति सुस्तता हामीले अर्थतन्त्रमा देखिरहेछौँ, त्यसको प्रभावले गर्दाखेरि व्यापार व्यवसायमा जुन किसिमले अपेक्षाकृत रूपमा वृद्धि हुनुपर्ने हो त्यो वृद्धि नभइरहँदाखेरि सम्पूर्ण क्षेत्रबाट धेरै जस्तो क्षेत्रहरूबाट चाहिँ कर्जाको माग हुन सकिरहेको छैन र कर्जाको माग हुन नसकिरहँदाखेरि चाहिँ हामीसँग हामीले लिइरहेका निक्षेपहरू बढ्दै जाँदाखेरि अहिलेको अवस्था आउन गएको हो।
अब के कस्ता कारणले बैंकिङ क्षेत्रमा अधिक तरलताको अवस्था सिर्जना हुन गयो? लगानीकर्ताबाट कर्जा वा ऋण माग हुन नसकिरहेको हो कि बैंक तथा वित्तीय संस्थाले जोखिम मोल्न नचाहेर प्रवाहमा कर्जा प्रवाहमा कडाईको नीति लिएका हुन्? अब बैंकहरूको खराब कर्जा पनि बढ़दै गएको भन्ने सुनिन्छ। राष्ट्र बैंककै तथ्याङ्कलाई हेर्ने हो भने पनि पछिल्लो दुई आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाको ग्राफ निरन्तर उकालो लागेको पनि देखिन्छ। यस हिसाबले कुन तत्वले बढी काम गरे जस्तो लाग्छ, या दुवै तत्वको उत्तिकै भूमिका छ यो कर्जा प्रवाह सुस्त हुनुमा? यहाँले के देख्नु भएको छ र समग्र बैंकिङ प्रणालीमा कर्जा प्रवाह हुन नसक्नुको समस्या चाहिँ के हो?
पहिलो कुरो त अब किन यो अधिक तरलताको अवस्था छ भन्नु पर्दाखेरि पहिलो कारण चाहिँ लगातार रूपमा जुन किसिमले हाम्रो यो रेमिटेन्सको आप्रवाह बढ़िरहेको छ गत 2-3 वर्ष यता, त्यो अनुसार चाहिँ हाम्रो जुन आयात र आयातको निर्यातको स्थिति छ जुन चाहिँ त्योभन्दा पनि बढी अहिले चाहिँ पछिल्लो समय अहिले हेर्ने हो भने हामीले राष्ट्र बैङ्कले भर्खरै 4 महिनाको एउटा यो आर्थिक वर्षको 4 महिनाको रिजल्ट पब्लिस गरिरहँदाखेरि डेटाहरू पब्लिस गरिरहँदाखेरि हामीले करिब करिब 521 अरबको चाहिँ पहिलो 4 महिनामा रेमिटेन्स भित्राएका छौँ भने त्यही समयमा हाम्रो आयात चाहिँ 513 अरब जतिको छ र एक्सपोर्ट पनि हाम्रो करिब करिब 50 अरबको हाराहारीमा हामी देख्छौँ। यसले गर्दाखेरि अब अहिले चाहिँ नेपाल राष्ट्र बैङ्कमा जुन किसिमले चाहिँ विदेशी विनिमयको संचिति छ, फरेन करेन्सीको रिजर्भ, त्यो चाहिँ करिब करिब 16.7 अर्ब डलर बराबरको भइसकेको छ, जुन चाहिँ हिस्टोरिकली अहिलेसम्म नेपालमा भएको यो संचितिको सबैभन्दा माथिल्लो तह हो, जुन चाहिँ कारणले गर्दाखेरि यो जुन बाह्य क्षेत्रको स्थिति चाहिँ अहिले नेपालको लागि निकै राम्रो स्थितिमा छौँ। हरेक खालका सूचाङ्कहरू, ब्यालेन्स अफ पेमेन्ट, ब्यालेन्स अफ ट्रेड र अन्य सबै सूचाङ्कहरू चाहिँ अलिकति पोजिटिभ स्थितिमा छ र यसको मुख्य कारण चाहिँ निरन्तर रूपमा वृद्धि भइरहेको रेमिटेन्स हो र यो भइरहँदाखेरि त्यसले चाहिँ सिस्टममा लिक्विडिटीको लागि सपोर्ट गरिरहेको छ तर त्यो उपलब्ध लिक्विडिटीलाई चाहिँ हामीले कर्जा मार्फत चाहिँ जुन युटिलाइज गर्नुपर्ने हो त्यो चाहिँ अहिले जुन प्राइभेट सेक्टरमा देखिएको एउटा निराशा भनौँ अब अथवा यो किसिमले चाहिँ पछिल्लो समय व्यापार व्यवसायमा जुन किसिमले चाहिँ हुनुपर्ने एउटा वृद्धि थियो जुन चाहिँ हुन सकिरहेको छैन यहाँले अघि नै भन्नुभएको जस्तै अहिले चाहिँ कर्जाको ब्याज दर एकल अङ्कमा झरिसकेको अवस्था छ जेनरली त्यसरी चाहिँ कर्जाको ब्याज दर कम हुँदाखेरि चाहिँ यो कर्जाको माग बढ्दै जानुपर्ने चाहिँ एउटा बेसिक खालको एउटा हाम्रो प्रिन्सिपल प्रिन्स इकोनोमिक्सको तर त्यो पनि अहिले हुन नसकिरहेको अवस्थाको कारणले र धेरै जस्ता यो फ्याक्ट्रीहरू यो म्यानुफ्याक्चरिङ युनिटहरू चाहिँ आफ्नो पुरा क्यापासिटीमा चल्न सकिरहेको छैन उनीहरूलाई चाहिने जति चाहिँ माग बजारमा देखिरहेको छैन र बजारमा माग नहुनुको कारण चाहिँ किसिमले अब बाहिर जाने क्रम पनि बढ्दो छ नेपालमा भन्ने पनि भनिन्छ र त्योभन्दा पनि बढी चाहिँ अलिकति नयाँ किसिमका प्रोजेक्टहरू नयाँ किसिमका व्यापारका क्षेत्रहरूमा लगानी गर्नुपर्ने जुन प्राइभेट सेक्टर थियो प्राइभेट सेक्टरले गर्नुपर्ने त्यो भइरहेको अवस्था चाहिँ छैन त्यसको कारणले गर्दाखेरि चाहिँ बजारमा कर्जाको माग नहुनु र एकातिर चाहिँ यो तरलताको स्थिति चाहिँ बढ्दै जानु जुन बाह्य क्षेत्र सुदृढ हुँदै जाँदाखेरि त्यसले गर्दाखेरि चाहिँ एक किसिमको अप्ठ्यारो स्थिति चाहिँ पैदा हुँदै गइरहेछ र सँगसँगै यहाँले भन्नुभएको जस्तै ब्याङ्किङको समग्र रूपमा कर्जाको अहिलेको यो स्थिति हेर्ने हो भने नन पर्फर्मिङ एसेट्सको स्थिति हेर्ने हो भने चाहिँ त्यो बढ्दै गइरहेको अवस्था छ त्यो चाहिँ कोभिड पछाडिको एउटा किसिमको इम्प्याक्ट पनि थियो र सँगसँगै अहिले बिस्तारै जुन किसिमले चाहिँ यो आर्थिक क्षेत्र र अर्थतन्त्र चाहिँ अलिकति निकै नै सुस्त गतिमा मात्र अगाडि बढ्न सकिरहेको अवस्थामा चाहिँ व्यापार व्यवसाय राम्रोसँग फस्टाउन नसक्नु व्यापार व्यवसायबाट यथेष्ट रूपमा चाहिँ नगदको प्रभाव हुन नसक्नु जसको कारणले गर्दाखेरि जुन किसिमले कर्जा लिएको थियो त्यो कर्जाको ब्याज तथा जुन यसको तिर्नुपर्ने रकमहरू प्रिन्सिपल अमाउन्टहरू चाहिँ तिर्नलाई अलिक अप्ठ्यारो स्थिति भइरहेको अवस्था छ जसले गर्दाखेरि ब्याङ्किङको एउटा किसिमले यो नन पर्फर्मिङ एसेट्स पनि बढ्दै गइरहेको अवस्था छ कर्जाको अवस्था यहाँले भन्नुभएको जस्तै दुई वर्ष यता त्यो स्थितिमा चाहिँ केही अहिले ओभरअल हेर्ने हो भने ब्याङ्किङ क्षेत्रको यो नन पर्फर्मिङ एसेटको स्थिति चाहिँ 4% भन्दा बढीको चाहिँ देखिन्छ जुन एक किसिमले अलिकति त्यसमा हामी सजग हुनुपर्ने अवस्था चाहिँ हो तर पनि यसलाई चाहिँ यो कसरी पनि लिन सकिन्छ किनभने कुनै पनि बेला यो इकोनोमिक एउटा साइकलमा आइपुग्दाखेरि अप्ठ्यारो स्थितिमा पुग्दाखेरि ब्याङ्किङ क्षेत्रको खराब कर्जाको प्रतिशत बढ्नु एक किसिमले स्वाभाविक पनि मानिन्छ तर त्यो भनिरहँदाखेरि यसलाई अब यहाँबाट फर्दर बढ्दै जाने हो भने यसले अलिक खराब स्थिति पनि सिर्जना गर्न सक्छ भन्ने कुरामा चाहिँ हामी सजग भएर अगाडि बढ्नुपर्ने म देख्दछु।
यहाँले खराब कर्जाको सन्दर्भलाई उठान गरिरहँदाखेरि बैंक तथा वित्तीय संस्थाहरूको धेरै रकम घर जग्गा कारोबारमा गएको र अहिले घर जग्गा कारोबार सुस्ताएसँगै यो बीचमा बैंक तथा वित्तीय संस्थाहरूले पनि कर्जा प्रवाहमा अलिकति कडाई गरेका कुराहरू पनि आइरहेका थिए र आइरहेका छन्। यो यथार्थ हो कि होइन? जस्तो अहिले पछिल्लो समय धितो अनुसारको मूल्याङ्कन पनि बैंकहरूले गर्न डराएको जस्तो पनि किएको थियो यो बीचमा, यो सन्दर्भलाई कसरी हेर्नुहुन्छ? किनभने सहकारी क्षेत्रको ठूलो रकम पनि घर जग्गा क्षेत्रमै गएर पोखिएको जस्तो देखिन्छ र बैंक तथा वित्तीय संस्था वाणिज्य बैंकहरूको ऋणको ठूलो हिस्सा पनि घर जग्गा कारोबारमै केन्द्रित रहेका कारणले खराब कर्जा बढ्दै गएको हो भनेर पनि विश्लेषण भइरहेको सन्दर्भ थियो। कति यथार्थपरक छ यो विषय?
यस्तो छ, अब खराब कर्जाको कुरो गर्नुपर्दाखेरि अलिकति हामीले अब कोभिडको समयतिर पनि जानुपर्ने हुन्छ जुन किसिमले त्यति बेला लगातार रूपमा चाहिँ लकडाउन हुँदाखेरि व्यापार व्यवसायहरूको सुचारू रूपमा सञ्चालन हुन नसक्दाखेरि विशेष त यो साना किसिमका उद्योगहरू एसएमई माइक्रो एसएमईमा ठुलो इम्प्याक्ट पर्न गएको थियो। त्यो सँगसँगै अन्य क्षेत्र पनि टुरिज्म ट्रान्सपोर्टेसनका सेक्टर्सहरू पनि थिए र टुरिज्म ट्रान्सपोर्टेसनका सेक्टरहरू बिस्तारै अहिले अगाडि बढ्न थालिसकेका छन् भन्दाखेरि यो साना तथा मझौला व्यवसायहरू एमएसएमई माइक्रोएसएमईहरू चाहिँ त्यति बेलाको जुन किसिमको त्यो अप्ठ्यारो स्थितिबाट अझै पनि उठ्न नसकिरहेको अवस्था छ। र त्यो सँगसँगै अहिले यसो हेर्ने हो भने यो यो जुन निर्माण क्षेत्र छ कन्स्ट्रक्सन सेक्टर त्यो पनि अहिले पछिल्लो समय निकै अप्ठ्यारोमा परिरहेको हामी देख्छौँ किनभने त्यहाँनिर उहाँहरूको दाबी चाहिँ सरकारले जुन किसिमले उहाँहरूको भुक्तानी गर्नुपर्ने थियो समयमै त्यो भुक्तानी गर्न नसकिएको अवस्थामा चाहिँ उहाँ थुप्रै प्रोजेक्टहरूमा उहाँहरूको जुन नगद प्रभावमा प्रभाव पर्न गएर चाहिँ उहाँहरूले चाहिँ राम्रोसँग सञ्चालन गर्न नसकिरहेको अवस्था छ भने अर्को चाहिँ उद्योगमा जुन म्यानुफ्याक्चरिङ सेक्टर छ त्यहाँ पनि माग नभइरहँदाखेरि चाहिँ पुरा आफ्नो क्यापासिटीमा पनि चलन नसकिरहेको अवस्थाले गर्दाखेरि चाहिँ अप्ठ्यारो स्थिति चाहिँ आइरहेको हो र त्यसको कारणले गर्दाखेरि चाहिँ ब्याङ्किङ क्षेत्रमा पछिल्लो समय खराब कर्जाको स्थिति देखिएको हो। तर त्यो भनिरहँदाखेरि मैले अघि नै पनि भने 4% माथिको खराब कर्जा तर त्यो नेटमा हेर्ने हो भने चाहिँ 1% हाराहारी मात्र छ नेट एनपिए हेर्ने हो भने त्योलाई कम्पेयर गर्ने अरू हामी जस्तै मुलुकहरूमा कम्पेयर गर्ने हो भने हामी अहिले पनि ठिकै अवस्थामा नै छौँ। तर त्यो भनिरहँदाखेरि सबै कुरो ठिकठाक छ भन्ने भन्दा पनि यसको यसलाई अब हामीले चाँडै नै यो जुन किसिमले देखिएको छ अर्थतन्त्रको समस्या ओभरअल बाह्य स्थिति राम्रो हुँदाहुँदै पनि सरकारको यो फिस्कल पोलिसी फिस्कल साइडमा चाहिँ अझै समस्याहरू छन्। यथेष्ट रूपमा यो राजस्व उठ्न नसकिरहेको अवस्था र परम्परागत रूपमै हामीले जुन किसिमले चाहिँ यो इन्फ्रास्ट्रक्चरमा यो क्यापिटल एक्सपेन्डिचरहरू गर्नुपर्थ्यो पुँजीगत खर्चहरू गर्नुपर्थ्यो त्यो हुन नसकिरहेको कारणले गर्दाखेरि चाहिँ जुन किसिमले एउटा यो प्राइभेट सेक्टरले चाहिँ लगानी गरेर आउनुपर्ने वातावरण बन्नुपर्थ्यो त्यो वातावरण बन्न नसकिरहेको अवस्था चाहिँ हामी देखिरहेछौँ र त्यसले गर्दाखेरि चाहिँ ओभरअल ब्याङ्किङ सेक्टरको पर्फर्मेन्समा अप्ठ्यारो परिरहेको छ। तर त्यो भनिरहँदाखेरि हामीले पक्कै पनि हामीले कुनै पनि ऋण प्रवाह गर्दा आज मात्र होइन जहिले पनि त्यो ऋण प्रवाह गरिसकेपछि त्यसको हामीमा फिर्ता हुने खालको प्रत्याभूति त्यसको पेमेन्ट हुने प्रत्याभूति चाहिँ हामीले खोज्छौँ किनभने हामीले जनताको पैसा सरिरहेको पैसालाई कलेक्ट गरेर चाहिँ सङ्कलन गरेर चाहिँ हामी लगानी गर्ने हो। त्यस कारण चाहिँ अहिले हामी लगानीमा कडाई गर्नुभन्दा पनि यस केही मात्रामा चाहिँ हाम्रो फोकस चाहिँ अहिले खराब कर्जाको व्यवस्थापनमा खराब कर्जाको उठानीमा पनि हामी लागिरहेछौँ भनेदेखि तर हामी अहिले पनि सबै ब्याङ्कहरूले चाहिँ खुलेर नै कर्जा प्रवाह गरेको अवस्था छ। जहाँसम्म यो कर्जाको कुरो स्थिति छ त्यसमा अब पक्कै पनि ब्याङ्कहरूको केही लगानी छ त्यस्तो सम्पूर्ण लगानी नै त्यसमा भन्दाखेरि पनि हामीले दिएका लगानीको सुरक्षणको लागि चाहिँ लिएका रियल इस्टेटका उहरू चाहिँ छन् र यो सेक्टरमा इम्प्याक्ट परिरहँदाखेरि हाम्रो यो जुन रिकभरीको प्रोसेस छ त्यसमा पनि अलिकति अप्ठ्यारो चाहिँ पर्न गएकै हो। तर यो क्षेत्र अलिक सुस्त भइरहँदाखेरि त्योसँग रिलेटेड अरू क्षेत्र अरू सेक्टर्सहरू पनि जस्तो सिमेन्ट छड इटा यस्ता किसिमका निर्माणसँग सम्बन्धित व्यवसाय अथवा म्यानुफ्याक्चरिङ युनिट्सहरू पनि आफै नै किसिमले प्रभावित भइरहेका छन् र अब यसले गर्दाखेरि चाहिँ हाम्रो पर्फर्मेन्समा चाहिँ अरू युनिटहरूमा पनि पर्फर्मेन्समा चाहिँ केही प्रभाव गर्न चाहिँ प्रभाव चाहिँ परिरहेको कुरा सत्य नै हो। तर अब ओभरअल अरू सेक्टर्सहरूमा पनि अहिले हामी लगानी गरिरहेछौँ भनौँ हाइड्रो पावरको क्षेत्रमा राम्रै लगानी भइरहेछ पछिल्लो समय टुरिज्ममा पनि केही पोजिटिभ सङ्केतहरू देखिरहेछौँ हामीले त्यहाँ पनि लगानी गर्ने क्रम जारी नै चाहिँ यहाँले देखिरहनु भएको छ थुप्रै नयाँ किसिमका होटेलहरू आइरहेछन् नयाँ किसिमका प्रोजेक्टहरू आइरहेछन् त्यहाँ पनि र आइटी सेक्टरले पनि राम्रै गरिरहेको सेक्टरहरू पनि छन् त्यस कारण सबैतिरको निराशा भन्दा पनि केही सेक्टर राम्रो गर्न खोजिरहेछ तर अहिलेको अवस्था भनेको चाहिँ अलिकति अप्ठ्यारो स्थितिमा अर्थतन्त्र पुगिरहँदाखेरि चाहिँ सरकारले नै केही आफ्नो तहबाट इनिसिएटिभहरू लिएर उहाँहरूको पुँजीगत खर्चलाई कसरी बढाउने र त्यसले चाहिँ कसरी चाहिँ प्राइभेट सेक्टरको अहिलेको जुन अलिक गिरेको मनोबल छ त्यसलाई कसरी उठाउने र उहाँहरूलाई कसरी चाहिँ सँगसँगै चाहिँ अब नयाँ इन्भेस्टमेन्टहरूमा र भइरहेका उहरूलाई पनि कसरी चाहिँ क्यापासिटी बढाएर क्यापासिटी इन्क्रिज हुने गरेर अगाडि लिएर जाने भन्ने कुरामा चाहिँ एउटा वृहत छलफल एउटा ठुलो एउटा खालको चाहिँ सबै क्षेत्रहरू अगाडि आएर सबैले आफ्नो आफ्नो क्षेत्रबाट गर्न सक्ने कमिटमेन्ट चाहिँ गर्नुपर्ने हामीले जरुरी देखेका छौँ। अहिले
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले समग्र बैंक तथा वित्तीय क्षेत्रको विषयमा केन्द्रित भएर बैंकर संघका अध्यक्ष सुनिल केसीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउँ। जस्तो अधिक तरलताको समस्या लामो समयसम्म चल्दा सिंगो अर्थतन्त्रमा के कस्ता असर पर्न सक्छन्? अहिले के पनि भनिएको छ भने तरलता व्यवस्थापन गर्न भनेर निरन्तर ब्याजदर घटाइरहँदाखेरि निक्षेपको संकलन गर्ने जुन प्रणाली छ अथवा जुन हाम्रो प्रवृत्ति छ त्यसमाथि असर पर्न जान्छ र जोखिमपूर्ण क्षेत्रमा त्यो रकम जुन निक्षेपका रूपमा बैंकमा आउने गर्दथ्यो त्यो जोखिमपूर्ण क्षेत्रमा जाने हो कि भन्ने चिन्ता र चासोहरू पनि व्यक्त भइरहेका छन्। अब मैले यहाँलाई सोध्न खोजेको अधिक तरलताको समस्या लामो समयसम्म रहँदा के कस्ता समस्या उत्पन्न हुन सक्छन् र जसरी निरन्तर ब्याजदर घटाइएको छ यसले भोलिका दिनमा निक्षेप संकलनमा असर गर्छ कि गर्दैन?
पहिलो कुरो त अब ब्याज दर भन्ने कुरो चाहिँ अब यो बजार मार्केटमा कस्तो खालको चाहिँ डिमान्ड र सप्लाईको अवस्था छ त्यसले डिटर्मिन गर्ने कुरा, त्यसले चाहिँ एक किसिमले दिशा निर्देश गर्ने कुरा हुन्छ। दुई वर्ष अगाडिसम्म यहाँनिर अधिक ब्याज दरको अवस्था पनि थियो, त्यति बेला हाम्रो कर्जाको ब्याज दर नै 13% भन्दा माथि पुगेको अवस्था पनि थियो। त्यति बेला चाहिँ निक्षेपको ब्याज दर 12% हारारीसम्म पुगेको थियो र अब यो अहिले नयाँ फेरि त्यस पछाडिको यो अहिले साइकलमा आइपुग्दाखेरि चाहिँ निरन्तर रूपमा चाहिँ निक्षेपको ब्याज पनि घटिरहेछ किनभने त्यहाँनिर कर्जाको जुन किसिमको एउटा माग हुनुपर्थ्यो अघि नै मैले भने जस्तो त्यो हुन नसकिरहँदाखेरि डिपोजिटको लागि पनि खास डिमान्ड निक्षेपको लागि डिमान्ड नहुँदाखेरि निक्षेपको ब्याज घटिरहेको अवस्था हो। यसलाई धेरै यो जुन धेरै जस्तो मार्केटहरूमा भइरहने कुराहरू हुन्छन् कहिले बढ्ने कहिले घट्ने क्रम चाहिँ त्यो बजारको स्थितिले बजारको तरलताको स्थितिले चाहिँ त्यसलाई निर्धारण गर्नुपर्ने हुन्छ। त्यही अनुसार नै अहिले चाहिँ निक्षेपको ब्याज दर पनि घटिरहेको अवस्था हो र सँगसँगै त्यसले गर्दाखेरि चाहिँ कर्जाको ब्याज दर पनि एभरेजमा हेर्दाखेरि नै एकल अङ्कमा आइसकेको अवस्था छ। त्यस्तो अवस्थामा जेनरली चाहिँ कर्जाको माग बढ्दै जानुपर्ने हुन्छ किनभने सस्तोमा कर्जाको ब्याज दर हुने बित्तिकै नयाँ किसिमका बिजनेस प्रोजेक्टहरू नयाँ किसिमका उद्यम गर्नलाई चाहिँ एक किसिमले एउटा पोजिटिभ खालको माहौल सिर्जना गर्छ तर त्यो विशेष कारणवश अहिले चाहिँ त्यो हुन नसकिरहेको अवस्था चाहिँ हामीले देखाएका छौँ र त्यसको लागि चाहिँ अब हामीले गर्नुपर्ने भनेको चाहिँ एक किसिमले योभन्दा धेरै निक्षेपको ब्याज दर घटिरहँदा यहाँले भने जस्तै जुन हाम्रो इन्फ्लेसनको रेट छ त्योभन्दा घट्दाखेरि निगेटिभ रिटर्न हुँदा पक्कै पनि त्यसले निक्षेपकर्ताहरूलाई एउटा किसिमको चाहिँ निरुत्साहित चाहिँ गर्छ र त्यसले सिस्टममा चाहिँ अलिकति समस्या आउन पनि सक्छ भनेर नै सेन्ट्रल हाम्रो नेपाल राष्ट्र ब्याङ्कले चाहिँ यो जुन ब्याज दरको एउटा स्टेबिलिटीको लागि चाहिँ आफ्नै किसिमले अहिले पनि काम गरिरहेछ र बेला अहिले चाहिँ लगातार रूपमा नै अधिक तरलतालाई चाहिँ यो एब्जर्ब गर्नको लागि यो स्ट्यान्ड बाई डिपोजिट फेसिलिटीको माध्यमबाट उहाँहरूले त्यसलाई चाहिँ यो अहिले भइरहेको तरलतालाई चाहिँ मप अप गर्ने काम चाहिँ रेगुलर बेसिसमा गरिरहनु भएको छ। त्यसले गर्दाखेरि एउटा निश्चित दरभन्दा तल निक्षेप जान सकिरहेको छैन त्यो पक्कै पनि राम्रै स्थिति रहेको छ। अदरवाइज अहिले चाहिँ जुन किसिमको स्थिति छ त्यो अनुसार चाहिँ रेट धेरै घटिसक्नुपर्ने अवस्था हुन्थ्यो तर त्यो चाहिँ एक किसिमले एउटा लेभलमा अहिले हामी घट्न रोकिएको हामी देख्छौँ। हिजो मात्रै ब्याङ्कहरूले प्रकाशित गर्दाखेरि पनि धेरै जस्तो ब्याङ्कहरूले आफ्नो निक्षेपको ब्याज दरलाई चाहिँ एक किसिमले पहिले एउटै लेभलमा राखिरहेको हामीले पाउँछौँ र यो यसलाई चाहिँ पक्कै पनि हामीले अलिकति सिरियसली हेर्नुपर्ने अवस्था छ। त्यस कारण चाहिँ अबको आवश्यकता भनेको यहाँ कसरी चाहिँ यो व्यापार व्यवसायलाई सस्ताउने व्यापार व्यवसायमा इन्भेस्टमेन्ट गर्ने अवस्था ल्याउन सकिन्छ भनेर सरकारले नै केही इनिसिएटिभ लिनुपर्छ जस्तो लाग्छ र अहिले हेर्ने हो भने अलिकति प्राइभेट सेक्टरलाई विश्वास गरेर उहाँहरूको जहाँ जहाँ संलग्नता हुनसक्छ उहाँहरूलाई अगाडि लिएर आउने अवस्था हामीले क्रिएट गर्यौँ भने चाहिँ पक्कै पनि फेरि यो साइकलबाट हामी बिस्तारै फेरि यो इकोनोमिक एक्टिभिटिज बढ्दै जाने अवस्थामा पुग्यौँ भने बिस्तारै कर्जाको माग पनि बढ्दै जान्छ र त्यसले चाहिँ यो अधिक तरलताको स्थितिलाई पनि एड्रेस गर्दै जाँदाखेरि चाहिँ जुन यहाँको आशंका छ किसिमले धेरै नै तल गएर अप्ठ्यारो हुने हो भन्ने कुरोमा चाहिँ त्यसको हल गर्न सक्ने सम्भावना पनि हामी यहाँबाट देख्छौँ।
यो अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने र पुँजी पलायनको अवस्था पनि हुन सक्छ भनेर अहिले अर्थतन्त्रका जानकारहरू र विज्ञहरूले विश्लेषण पनि गरिरहेको अवस्था छ। अब कर्जा प्रवाह भने अनुसार नहुँदा पुँजी पलायन हुने अवस्था रहन्छ कि रहँदैन, यहाँहरूले कसरी आकलन गरिरहनु भएको छ?
अब अलिकति यो यहाँले भन्नुभएको जस्तै निक्षेपकर्ताहरू निराश निरुत्साहित हुँदाखेरि उहाँहरूले अलिकति रिस्कै लिएर भए पनि जोखिम मोलेर भए पनि अन्य क्षेत्रमा लगानी गर्ने खालको स्थिति, अन्य क्षेत्रमा फन्ड डाइभर्ट गर्ने स्थिति चाहिँ देशैभित्र त आउन सक्ने सम्भावना छ। त्यसले चाहिँ अलिकति जुन किसिमले लगातार रूपमा चाहिँ यो निक्षेपबाट सपोर्ट भइरहेको थियो ब्याङ्किङ सेक्टरलाई, त्यसमा केही चुनौतीहरू त आउन सक्ने कुरामा सक्ने सम्भावना सधैँ नै रहन्छ। तर नेपालको जुन किसिमको चाहिँ नेपालको करेन्सी चाहिँ फुल्ली कन्भर्टेबल नहुँदाखेरि र नेपाल राष्ट्र ब्याङ्कको जुन विदेशमा पैसा लैजाँदाखेरि हुने विभिन्न किसिमका यो प्रावधानहरू छन् जसले गर्दाखेरि चाहिँ खुल्ला रूपमा चाहिँ नेपालबाट यसरी पैसा बाहिर जाने सम्भावना चाहिँ हामी त्यति देख्दैनौँ। र अब अरू रुटबाट जाँदाखेरि पनि अहिले जुन किसिमले विश्वव्यापी रूपमै र हाम्रा छिमेकी राष्ट्रहरूमा पनि जुन किसिमले एउटा यो एएमएलका कुराहरू छन् यसले गर्दाखेरि चाहिँ सिधै यसरी पलायन हुने कुरालाई त अलिकति पक्कै पनि कन्ट्रोल गर्दछ, तर पनि अब अलिकति चाहिँ ब्याङ्किङ क्षेत्र पैसा राख्दाखेरि राम्रो रिटर्न नआउँदाखेरि त्यसले पक्कै पनि एउटा किसिमको अप्ठ्यारो स्थिति चाहिँ सिर्जना गर्न सक्छ भन्ने कुरामा चाहिँ हामी सबैजना चाहिँ अलिकति सजग चाहिँ हुनु जरुरी छ जस्तो मलाई लाग्छ।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। कार्यक्रमको अन्त्यमा बैंक तथा वित्तीय क्षेत्रमा देखिएका अहिलेका समस्या समाधान गर्नका लागि सरकारवाला सम्बद्ध पक्षले के गर्नुपर्ला, जस्तो पछिल्लो समय के पनि भनिँदै आइएको छ, विश्लेषण गरिएको छ भने वाणिज्य बैंकहरूको संख्या विस्तारै घट्दै पनि गएको छ, व्यवस्थित हुँदै पनि गएको छ, तर पनि एउटा ठूलो आयोजनामा लगानी गर्न अझै पनि नेपालका बैंकहरू सक्षम भइसकेका छैनन्। जति पुँजी ती आयोजनाहरूमा लगानी गर्नुपर्छ त्यो अनुसारको क्षमता अभिवृद्धि हुन नसकेको भनेर पनि भनिँदै आइएको छ। यी तमाम विषयहरूलाई सम्बोधन गर्दै बैंकिङ प्रणाली, बैंकिङ क्षेत्रलाई थप व्यवस्थित गर्नका लागि र अहिले भइरहेका समस्या समाधानका लागि कसरी अगाडि बढ़न सकिन्छ, बैंकहरूको लगानी गर्न सक्ने क्षमता बढ़ायो भने अब सरकारले सञ्चालन गर्ने अथवा सरकारको नेतृत्वमा रहने ठूला आयोजनाहरूमा ठूलो कर्जा पनि प्रवाह गर्न सकिन्छ होला अहिलेको जस्तो अवस्था आउँदाखेरि भनिसकेपछि समग्रमा बैंकिङ प्रणालीलाई सुधार गर्न कसरी सकिन्छ अहिलेको अवस्थामा?
अब अहिलेको अवस्थामा अघि हामीले कुरा गरे जस्तै अहिलेको एउटा मुख्य पछिल्लो समय देखिएको एउटा समस्याको रूपमा अगाडि आइरहेको कुरा चाहिँ हाम्रो खराब कर्जाको स्थिति हो। त्यसलाई चाहिँ हामीले अब छुट्टै किसिमले व्यवस्थापन गर्ने व्यवस्था गर्नुपर्ने समय आएको हामीले बुझेका छौँ, किनभने बाहिरतिर देशहरूमा पनि यसरी चाहिँ इकोनोमिकको यस साइकलमा खराब कर्जाहरू बढ्दाखेरि चाहिँ छुट्टै एसेट रिकन्स्ट्रक्सन कम्पनी जसले चाहिँ यसलाई व्यवस्थापन गर्नको लागि एउटा अधिकार प्राप्त खालको ब्याङ्क अथवा संस्था हामीले क्रिएट गर्यौँ भने चाहिँ अहिलेका ब्याङ्कहरूको जुन यो खराब कर्जा योलाई म्यानेज गर्नको लागि जुन गइरहेको रिसोर्सेसहरूले चाहिँ अलिकति ब्याङ्किङको अगाडि बढ्नको लागि गर्न सक्ने भावनाले त्यो किसिमको एउटा स्थिति चाहिँ भइदियो भने, र अर्को कुरो चाहिँ पछिल्लो किसिममा जुन किसिमले चाहिँ ब्याङ्किङलाई हेर्ने दृष्टिकोण बन्दै गएको छ र ब्याङ्कलाई चाहिँ अलिकति आफैमा ब्याङ्किङ व्यवस्थापन गर्नलाई ऋण नतिर्दाखेरि हुन्छ यस्ता खालका चाहिँ कुराहरू सडकबाट आइरहँदाखेरि चाहिँ ब्याङ्किङ प्रतिको एउटा कन्फिडेन्स, ब्याङ्किङ क्षेत्रमा एउटा कन्फिडेन्समा एउटा किसिमको मनोबल नै अलिकति गिर्न गएको अवस्था हामी देख्छौँ। र ब्याङ्किङ भनेको कुनै पनि सरकारको लागि, कुनै पनि अर्थतन्त्रको लागि सबैभन्दा मुख्य एउटा अङ्गको रूपमा हेर्नुपर्ने हुन्छ र त्यो अनुसार चाहिँ सरकारले अथवा अरू सरकारवालाहरूले चाहिँ ब्याङ्किङ सेक्टरलाई हेर्ने दृष्टिकोणमा चाहिँ अलिकति परिवर्तन गरेर पछिल्लो समय जुन किसिमले देखिएको छ एउटा ब्याङ्किङ क्षेत्रको सम्पूर्ण मनोबल चाहिँ गिर्ने कामलाई चाहिँ अलिकति रोकेर पोलिसीगत रूपमा नै ब्याङ्किङलाई चाहिँ सपोर्ट गरेर अगाडि बढाउनु पर्ने हुन्छ।
हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद यो अवसरको लागि।
आदरणीय श्रोताहरू, आजको अन्तर सम्वादमा हामीले समग्र बैंक तथा वित्तीय क्षेत्रको विषयमा केन्द्रित भएर बैंकर संघका अध्यक्ष सुनिल केसीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।